यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमालेको पोलिट ब्यूरो बैठकबाट वार्षिक कार्ययोजना सुझावसहित पारित। धनुषाको लसमनियामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु। युक्रेनको भोल्टावा शहरमा रूसले गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु। र पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्धनलाई सरकारले 65 लाख रूपियाँ राशिको पुरस्कार दिने घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्बित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनु भएको छ। दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मंच फिम्बोसाको 12 सम्मेलनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य मान्यताका साथ स्वच्छ स्वतन्त्र जवाबदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा जनताको मताधिकारको सम्मान हुने बताउनुभयो। जलवायु परिवर्तनका कारण मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अघि बढ़ाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। सम्मेलनले फेम्बोसा बड़ापत्रको प्रभावकारी कार्यान्वयनमा थप सघाउ पुर्याउने प्रधानमन्त्री ओलीले विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले दक्षिण एसियामा लोकतन्त्रका लागि राजनैतिक नेतृत्वले पुर्याएको योगदानको स्मरण पनि गर्नुभयो। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले फिम्बोसाको 12 सम्मेलन नेपालले आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। भूटानका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग मालदिव्सका अध्यक्ष, निर्वाचन आयोग श्रीलंका अध्यक्ष र निर्वाचन आयोग भारतका उपनिर्वाचन आयुक्तले निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचनका नवीनतम मुद्दाहरूका सम्बन्धमा साझा धारणा बनाउनु पर्ने बताउनुभयो। भूटानका प्रमुख निर्वाचन आयुक्त एवं फिम्बोसाका अध्यक्ष दासो सोनाम तोगबेले 11 सम्मेलन कोविड 19 महामारीका कारण भर्चुअल रूपमा सम्पन्न भएको स्मरण गर्दै फिम्बोसाको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नुभयो। आज सम्पन्न हुने फिम्बोसाको दुई दिने सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्जालको मुद्दामा विज्ञको प्रस्तुति र छलफल हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षमा छलफल केन्द्रित रहने र सम्मेलनमा प्राप्त सुझावलाई समावेश गरी काठमाण्डु घोषणा पत्र जारी गरिनेछ। नेकपा एमालेको पोलिट ब्यूरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिट ब्यूरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुंगो लगाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा पोलिट ब्यूरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड़ दिनुहुँदै पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूल्यांकन पार्टीमा हुन नसकेको विषय उठाउनु भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। यस्तै बैठकमा संविधान संशोधनको सन्दर्भमा नेपाली कंग्रेससँग गरिएको सम्झौता अनुसार नै संविधान संशोधन गर्न पोलिट ब्यूरो सदस्यले सुझाव दिनुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। बैठकमा 51 जना पोलिट ब्यूरो सदस्यले महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिनुभएको थियो। संसदीय सुनवाई समितिले रूसी, साउदी अरब, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको छ। समितिको हिजो बसेको बैठकले रूसी महासंघका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कपिल मान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बा आम्फेको संसदीय सुनवाई गरेको हो। संसदीय सुनवाईका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै आफूले जिम्मेवारी पाएको देश र नेपाल बीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउने, नागरिक स्तरको सम्बन्ध विस्तार गर्ने, कृषि, प्रविधि, लगानी र पर्यटन लगायतका क्षेत्रमा भूमिका खेल्ने बताउनुभयो। यसैबीच संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, स्पेनका लागि सनिल नेपाल, श्रीलंका लागि रामकृष्ण भट्टराईको संसदीय सुनवाई बाँकी छ। यसअघि भारत, चीन, डेनमार्क, जर्मनी, इजरायल, मलेसिया, पाकिस्तान, पोर्चुगल र कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई सकिसकेको छ। गत साउन 14 गतेको मन्त्री परिषद बैठकले विभिन्न मुलुकका लागि 17 राजदूत सिफारिश गरी संसदीय सुनवाईका लागि समितिमा नाम पठाएको थियो। गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनु भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री लेखकले दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमाले बीच सात बुधे समझदारी गर्दै नागरिकको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको बताउनुभयो। मन्त्री लेखकले पछिल्लो समय मुलुकमा देखा परेको सरकारको अस्थिरता, राजनैतिक अस्थिरता र त्यसकै कारण मुलुकमा उत्पन्न अन्यलता र नागरिकमा देखा परेको निराशालाई समाप्त गरी विकासलाई तीव्रता दिन दुई ठूला दलहरू मिलेर नयाँ सरकार गठन गरिएको स्पष्ट पार्नुभयो।
अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सथप सुदृढ गर्नका निमित्त, जन जनताका निमित्त उपयोगी बनाउनका निमित्त र हामीले ल्याएको समावेशी चरित्रको राज्य स्थापना गर्ने सवाललाई थप राम्रो बनाउनका लागि ल्याएको, हामी यसको कार्यान्वयनमा प्रतिबद्ध छौं र केही गर्नका लागि अहिलेको समीकरण बनाइएको।
मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ससाना युनिटहरूका लागि आवश्यक भौतिक संरचना निर्माणमा बजेटको व्यवस्थापन गर्न प्रदेश सरकारका मन्त्रीलाई अनुरोध गर्दै आफूले जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 पारित गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा विधेयकमाथि दफावार छलफल गरी संशोधन प्रतिवेदनसहित पारित गरेको समितिका सभापति विमला सुवेदीले बताउनुभयो। उहाँले पहिलो पटक ऐनलाई व्यवस्थित गर्न विधायन व्यवस्थापन सम्बन्धी कानून बनाइएको बताउनुभयो। समितिका सभापति सुवेदीका अनुसार यही भदौ 24 गतेको प्रतिनिधि सभा बैठकमा समितिले पेश गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको सो विधेयक राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाएपछि प्रतिनिधि सभाले थप अध्ययनका लागि समितिमा पठाएको थियो। प्रतिनिधि सभाको विषयगत समितिमा विद्यालय शिक्षा विधेयकमाथि हिजो पनि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन प्रस्तुत गर्नुभएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा सांसदहरू ऋषिकेश पोखरेल, गगन थापा, हितबहादुर तामाङ लगायतले प्रधानाध्यापकको छुट्टै दरबन्दी व्यवस्था गरिनुपर्ने, विद्यालय तहमै नैतिक तथा सांस्कृतिक संस्कृति सिकाइनुपर्ने र शिक्षकलाई राजकीय मर्यादामा राखिनुपर्ने संशोधन प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरूले विद्यालय तहको शिक्षालाई श्रम र उत्पादनसँग जोड्नका लागि विज्ञहरूको विशेष समिति गठन गरी नयाँ पाठ्यक्रम निर्धारण गर्न कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै एउटा पालिकामा 3-5 मात्रै विद्यालय राखेर मर्ज गरिनुपर्ने संशोधन प्रस्तुत गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले आयोगको 2080-81 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदन पेश गर्दै अध्यक्ष ठाकुरले मुलुकको संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा भाषा सम्बद्ध नीति निर्माण, कानून तर्जुमा, भाषाको अध्ययन तथा विकासका लागि संस्थागत सुदृढीकरण गर्ने कार्यको शुरूआत भएको बताउनुभयो। उहाँले राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 124 प्रकारका भाषाहरू बोलीचालीमा रहेको बताउनुभयो। सो अवसरमा अध्यक्ष ठाकुरले आर्थिक वर्ष 2080-81 आयोगले सम्पादन गरेका कामका बारेमा जानकारी गराउनुभयो। कोशी प्रदेशसभाले प्रदेश निजामती सेवा ऐन 2079 संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। प्रदेशसभाको हिजो बसेको बैठकले प्रदेशसभा नियमावली बमोजिम मुख्यमन्त्री हिक्मत कुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लीला बल्लभ अधिकारीले पेश गर्नुभएको विधेयकलाई सभामुख अमर बहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि सर्वसम्मतिले पारित गरेको हो। खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परिवर्तनका चुनौती र त्यससँग जुझ्नका लागि जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता रहेको बताउनु भएको छ। एसियाली विकास ब्याङ्क एडीबीद्वारा हिजो काठमाडौँमा आयोजित हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरू सम्बन्धी कार्यशालामा उहाँले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तने समस्यालाई समेटेर एडीबीले अध्ययन गरी महत्वपूर्ण योगदान दिएकोमा प्रशंसा गर्नुभयो। धनुषाको लक्ष्मनिया गाउँपालिका वडा नम्बर 7 लक्ष्मनियामा रहेको पोखरीमा डुबी हिजो साँझ 3 बालकको मृत्यु भएको छ। माओवादी घरमा भोज खान गएका 3 बालकको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु कुमार शाहले जानकारी दिनुभयो। मृत्यु हुनेमा 10 वर्षीय आदित्य कुमार शाह, 9 वर्षका आयुष शाह र 14 वर्षका सुशान्त शाह रहेका छन्। माओवादी तर्फका हजुरबुवा महावीर शाहको घरमा भोज खाएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशंका गरिएको छ। मृतक बालकहरू शाहका 3 छोरीका छोरा रहेको बताइएको छ। साँझ करिब 7:30 बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबैजना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको वडाध्यक्ष गंगा शाहले जानकारी दिनुभयो। तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मोरङको सुन्दर हरैचा नगरपालिका 7 बस्ने 2 छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले हिजो सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाखरीवास नगरपालिका 6 घर भई सुन्दर हरैचा 7 मालती टोल बस्ने 21 वर्षीय अस्मिता पौडेललाई पक्राउ गरी सार्वजनिक गरिएको हो। यही भदौ 14 गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले 2 छोरी 3 वर्षीय अर्पना र 1 वर्षीय आयंकालाई विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न 4 दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो। प्रधान सेनापति प्रभुराम शर्माको सम्मानमा हिजो जंगी अड्डामा विशेष समारोहका बीच उहाँलाई विदाई गरिएको छ। प्रधान सेनापति शर्माले यही भदौ 24 गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ। करिब 42 वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधान सेनापतिको 3 वर्ष कार्यकाल सम्पन्न गरी उहाँ अवकाश हुन लाग्नु भएको हो। कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधान सेनापति शर्माले पुर्याउनु भएको योगदानको स्मरण गर्नुभयो। प्रधान सेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य सांगठनिक उपलब्धिहरू सम्पूर्ण सकल दर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुभयो। मुख्य खाद्यान्न बालीको रूपमा रहेको मकै बालीमा जंगली जनावरले क्षति पुर्याएपछि अर्घाखाँचीका किसानहरू चिन्तित बनेका छन्। बाँदर, बँदेल, दुम्सी लगायतका जनावरहरूले खाद्यान्न बाली नष्ट गरी क्षति पुर्याउन थालेपछि मकैको सट्टा वैकल्पिक बाली लगाउने कार्यक्रम ल्याइएको स्थानीय सरकारले जनाएको छ। अर्घाखाँचीबाट नेत्र मरासिनीको यो रिपोर्ट।
पहाड़ी जिल्लाको मुख्य खाद्यान्न बालीको रूपमा रहेको मकै बालीमा यति बेला घोगा लाग्ने समय भएको छ। यो समय बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले अत्याधिक क्षति गर्ने समय भएकाले कृषकहरू निकै चिन्तित भएका छन्। गाउँमा युवाहरूको बसोबास न्यून रहेको भएका कारण पनि जंगली जनावर धपाउन मुस्किल भएको स्थानीयको भनाइरहेको छ।
अब युवा जति विदेश छन्, यहाँ 2-4 केटाहरू कोही कता बड़ समस्या छ।
युवा शक्ति गाउँमा नहुने, बालबालिका र वृद्धले जंगली जनावर धपाउन नसक्ने स्थिति आएपछि खेतबारी बाँझ हुने क्रम बढ्दै गएको छत्रदेव तीनका कृषक बाबुहरी पौडेलको गुनासो रहेको छ।
घरमा संख्या 2 छैनन्,
जिल्लाका 6 स्थानीय तहमा बाँदरले मकै लगायतका बाली सखा पार्न थालेपछि सबै काम छाडेर बाँदर धपाउन खट्दा पनि मकै जोगाउन नसकिएको किसानहरूको गुनासो रहेको छ।
गाउँभरिको महिला हिँडेका छन्, तल र माथि गरेका छौँ, घर खानु छैन, सुत्नु छैन, बारी बारी खतम पारो सब गा, यता आन्छौँ उता जान्छ, उता आन्छौँ यता आउँछ, कोही छैन पुरुष भन्ने सबै यता उता हिँड्नुहुन्छ, हामी महिलालाई आपत दियो छ बाँदरले।
पाणिनी साथका कमल घरतीले पनि बाँदरले मकै बाली सखा पारेको भन्दै बिहान झिसमिसेमै बारीमा पुग्ने र साँझसम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको बताउनु भयो।
गहुँ पनि भ्याउ, अहिले मकै पनि सर्वनाश पारो, मेरो 10 मुरी मकै खाऊ अहिले।
जंगली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले विगतका वर्षहरूमा केही प्रयास गरेको भए पनि पूर्ण सफल नभएको हुनाले वैकल्पिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रमतर्फ नगरपालिका लागेको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको भनाइरहेको छ।
वैकल्पिक खेतीको रूपमा अहिले हामीले वार्ड नम्बर 10 कफी होइन बाँदरले कम क्षति गर्ने, यो आगामी आर्थिक वर्षमा दाँते ओखर अदुवा बेसार कफी कार्यक्रम यो वर्ष स्वीकृत गरेर आइसकेको छ, हामीले त्यसैमा गर्ने हो विकल्पको रूपमा। फलफुलको रूपमा कागतीय अमिला रोपण गर्ने त्यो कार्यक्रम छ।
बाल बालिका वृद्ध तथा महिलाहरूलाई बाँदरले नटेर्ने र उल्टै आक्रमण गर्ने भएकाले समेत कृषकहरू त्रसित बनेका छन्। नेत्र मरासिनी, रेडियो नेपाल, अर्घा खाँची।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको पोल्टावा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 जनाको मृत्यु भएको छ भने घटनामा परि 270 भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनको पोल्टावा शहरमा रहेको एउटा सैनिक प्रतिष्ठान र नजिकैको अस्पतालमा भएको आक्रमणका कारण थुप्रै भवनहरू ध्वस्त भएको बीबीसीले उल्लेख गरेको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसको यो हमलाको बदला लिने वाचा गर्नुभएको समाचारमा उल्लेख छ। युक्रेनले पनि लामो दूरीको मिसाइल आक्रमण गरी हवाई प्रतिरक्षा गर्न आफ्ना देशका सैनिकहरूलाई आह्वान गरेको छ। मिसाइल आक्रमणमा शैक्षिक संस्थाको एउटा भवन पनि आंशिक रूपमा क्षति पुगेको छ। उद्धार कर्मीहरूको समूहले करिब 25 जनाको उद्धार गरेको र यीमध्ये 11 जना भग्नावशेषमा पुरिएको बताइएको छ। गत अगस्त महिनामा विश्वव्यापी तापमान सूचकांकमा उच्च रेकर्ड कायम भएको छ। विश्वव्यापी तापमान सूचकांकमा उच्च रेकर्ड कायम भएपछि विश्वव्यापी रेड अलर्ट जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसंघको मौसम तथा जलवायु सम्बन्धी निकाय WMOका प्रमुखले बताउनु भएको छ। विश्वमा लगातार दोस्रो वर्ष अगस्तमा तापक्रमको रेकर्ड औसत भन्दा बढ़ी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अस्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ। विश्व मौसम विज्ञान संगठनले एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बारेको पछिल्लो मूल्यांकन जारी गरेको केही दिनपछि आएको विवरणले धेरै क्षेत्रमा समुद्री सतहको वृद्धि औसत भन्दा माथि रहेको चेतावनी दिएको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले यसपटक नयाँ नोट सटै नगर्ने भएको छ। दशैं तिहार लक्षित नयाँ नोट सटै सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपटक नयाँ नोट सटै नगर्ने भएको हो। नयाँ नोटको साटो यसपटक राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने जनाएको छ। खर्चको व्यवस्थापन गर्न राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढ़ाउने योजना बनाए पनि सुकिला नोट वितरण गर्न सकेको थिएन। राष्ट्र बैंकका सहायक प्रवक्ता डाक्टर डिल्ली राम पोखरेलले पुराना सुकिला नोट सटै गरिदिने तर नयाँ नोट नदिने जानकारी गराउनुभयो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाई खर्च कम गर्न यस्तो निर्णय गरेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। दशैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्ष अघि बजारमा पठाएर फिर्ता भएका सुकिला नोट बैंक मार्फत सटै व्यवस्था मिलाइने प्रवक्ता पोखरेलले बताउनुभयो। राष्ट्र बैंकका अनुसार 5 वर्षको औसत वितरण हेर्दा नयाँ नोट छपाईका लागि नै 1,30,00,000,00,000 रुपियाँ वर्षेनी खर्च हुँदै आएको छ। पछिल्लो दुई कारोबार दिन उकालो लागेको नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक यस दिन 90.73 अंक अर्थात 3.20% घटेर 2,739.46 को बिन्दुमा कायम भएको छ। बुधबार 320 कम्पनीहरूका 2,65,84,000 किता शेयरहरू 12,92,56,88,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारका सबै समूहका उपसूचकहरू घटेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीतका खाद्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने विरूद्ध मुद्दा दायर गरेको छ। कार्यालयले उद्योगको नमूना जाँच गर्दा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष 2080-81 मुद्दा दायर गरेको जनाएको छ। मध्य प्रदेशको 8 जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालय अन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्य पदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले जानकारी दिनुभयो। कार्यालयले आफ्ना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। नवनियुक्त मुख्य सचिव एक नारायण अर्यालले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्न पाउने बताउनु भएको छ। मुख्य सचिव अर्याललाई बधाई दिन गएको नेपाल उद्योग परिसंघको टोलीसँगको भेटमा मुख्य सचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग निरन्तर आवश्यक हुने बताउनुभयो। पछिल्लो पटक केही कानून संशोधन हुँदा त्यसले निजी क्षेत्रमा सकारात्मक काम गरेको भन्नुहुँदै कानून सुधार गरेर अगाडि बढ्ने मुख्य सचिव अर्यालले उल्लेख गर्नुभयो। मुख्य सचिव अर्याललाई शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको बताउनुभयो। बागलुङको निसी भुजी र तमान क्षेत्रमा भेडाको उनबाट बनेका कपड़ा अहिले स्वदेश तथा विदेशमा समेत निर्यात हुन थालेको छ। विदेशबाट माग बढ़न थालेपछि भेडापालक किसान उत्साहित भएका छन्। भेडाको उनबाट बन्ने काम्लो बक्खु घुम लगायतका कपड़ाले घाम पानी छेक्ने वर्षौं टिक्ने र न्यानो हुने भएकोले माग बढेको स्थानीय उत्पादकहरूले बताएका छन्। त्यस क्षेत्रमा एउटै घर परिवारले 500 देखि 1000 संख्यामा भेडा बाख्रा पाल्ने गरेको ढोरपाटन नगरपालिका नौका बिर्खबहादुर पुनले बताउनुभयो। एउटा उनको कपड़ाको मूल्य न्यूनतम 15,000 देखि 60,000 रुपियाँसम्म पर्ने गरेको उत्पादकहरूको भनाई छ। आफूहरूले लेकमा उत्पादन गर्ने काम्लो बक्खु घुम जापान कोरिया अमेरिका अस्ट्रेलिया बेलायत लगायतका देशमा निर्यात गर्ने गरेको स्थानीय उत्पादकहरूले बताएका छन्।
भुवन आचार्य अब खेल समाचार।
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धन सहितको टोलीलाई सम्मान गर्नुभएको छ। शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा पदक विजेता पलेसालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। पलेसाका प्रशिक्षक कविराज नेगी नामालाई बधाई दिएको थियो। सम्मानपछि राष्ट्रपति पौडेलले पलेसालाई बधाई दिँदै यसबाट देशको शिर उचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताउनुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी पदक विजेता पलेसाका बुबा आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो। पलेसाले पेरिस पारा ओलम्पिक्समा तिकान्दोको के 44 विधा अन्तर्गत महिला 57 केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाड़ीलाई पराजित गर्दै काँस्य पदक जितेकी थिइन्। बुधबार बिहान स्वदेश आइपुगेकी पलेसा सहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपको पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नगर परिक्रमा गराइएको थियो। त्रिपुरस्थित राखेप परिसर पुगेर र्याली टुङ्गिएपछि पलेसा र प्रशिक्षक लामालाई बधाई दिने कार्यक्रमको आयोजना गरिएको थियो। काठमाडौँ महानगरपालिकाले पलेसालाई 5 लाख र प्रशिक्षक लामालाई 3 लाख रुपियाँसहित सम्मान पनि गरेको छ। गत वर्ष पारा एसिया खेलकुदमा काँस्य जितेकी पलेसा प्याराओलम्पिक्समा काँस्य पदक जित्ने पहिलो नेपाली खेलाड़ी बनेकी थिइन्। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लीगमा सुखद शुरूआत गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा बुधबार भएको लीगको 5 खेलमा आर्मीले संकटा क्लबलाई 4-0 गोलले पराजित गर्यो। आर्मीलाई जित दिलाउन विमला चौधरीले 2, सावित्री देवी मगर अनिता लम्जेलले समान 1-1 गोल गरिन्। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ। लीगको पहिलो चरणको खेल सकिएको छ। बिहिबारबाट लीगको दोस्रो चरणको खेल शुरू हुँदैछ। बिहिबार हुने पहिलो खेलमा बागमती र कोशी तथा दोस्रो वालिङ र कर्णाली बीच हुनेछ। नेपालले क्यानाडामा त्रिकोणात्मक T20 सिरिज खेल्ने निश्चित भएको छ। बुधबार क्यानाडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानाडा र ओमानसँग त्रिकोणात्मक T20 सिरिज खेल्ने निश्चित भएको हो। यो T20 ICC क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको क्यानाडामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पछि हुने भएको छ। लिग 2 सिरिजमा पनि घरेलु टोली क्यानाडा नेपाल र ओमन सहभागी हुँदैछन्। खेल तालिका अनुसार सेप्टेम्बर 16 देखि 26 लिग 2 अन्तर्गतको सिरिज हुनेछन् भने 29 सेप्टेम्बरदेखि 3 अक्टोबरसम्म T20 सिरिज हुनेछ। हाल नेपाली राष्ट्रिय क्रिकेट टीम लिग 2 सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ।
अझै बम प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने खेलाड़ी पलेसा गोवर्धनलाई सरकारले 65 लाख रूपियाँ राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई 65 लाख रूपियाँ दिने स्पष्ट गर्नुभएको हो। पेरिस ओलम्पिक 2024 अन्तर्गत यही भदौ 14 गते सम्पन्न K44 वर्ग अन्तर्गत महिला 57 केजी तौल समूहको प्रतिस्पर्धामा पलेसाले सर्बियाकी मारिजा मिचेभलाई 15-8 पराजित गर्दै काँस्य पदक जितेकी थिइन्। उनी पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाड़ी बनेकी हुन्। सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाड़ीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:20 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमालेको पोलिट ब्यूरो बैठकबाट वार्षिक कार्ययोजना सुझाव सहित पारित। धनुषाको लक्ष्मणियामा पोखरीमा डुबेर 3 बालकको मृत्यु। युक्रेनको पोल्टावा शहरमा रूसले गरेको मिसाइल आक्रमणमा कम्तीमा 51 मृत्यु। र पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनलाई सरकारले 65 लाख रूपियाँ राशिको पुरस्कार दिने घोषणा। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।